नमस्ते, तपाईँलाई हार्दिक स्वागत छ कार्यक्रमको यो विशेष श्रृङ्खला सामुदायिक रेडियो गलगोटा एफएम 102.4 मेगाहर्जबाट कोरोनाको कहरको शीर्षकबाट तपाईँसँग विशेष गरी कोरोना भाइरस र संक्रमण यसको रोकथामका लागि हामीले गरिरहेका प्रयास पहलहरूको बारेमा जानकारी दिने र समग्र गलकुट नगरपालिका क्षेत्रभित्र र ताराखोला गाउँपालिका क्षेत्रभित्र के कस्ता अभियानहरू भइरहेका छन् र समग्र कोरोना भाइरस COVID-19 संक्रमण बारे स्थानीय सरकारले अपनाइरहेका स्थानीय सरकारले के कस्तो भूमिका निर्वाह गरिरहेको छ यसै विषयसँग सम्बन्धित रहेर कुराकानी गर्ने उद्देश्य साथ सञ्चालित हेलो गलकुटको आजको बसाई अर्थात् कोरोनाको कहर कार्यक्रममा तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छौँ र कार्यक्रममा एकै साथ उपस्थित भएका छौँ प्रविधिमा मित्र सरिता खत्रीसँगै आवाजबाट म घनश्याम गौतम। यति बेला कार्यक्रमको यो बसाईमा हामीले विशेष गरी ताराखोला गाउँपालिकाले कोरोना भाइरसको नियन्त्रण र न्यूनीकरणका लागि रोकथामका लागि के कस्ता अभियानहरू सञ्चालन गरिरहेको छ यसै विषयसँग सम्बन्धित भएर कुराकानी गर्ने चमर्को गरेका छौँ। यति बेला हामीसँग टेलिफोन सम्पर्कमा ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घरती हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। प्रकाशजी, तपाईँलाई कार्यक्रम हेलो गलगोटको विशेष श्रृङ्खला कोरोनाको कहरमा तपाईँलाई हार्दिक स्वागत छ।
धन्यवाद।
विशेष गरेर अहिले पछिल्लो समय स्थानीय तहहरूले पनि कोरोना भाइरसको संक्रमण र जोखिम न्यूनीकरणका लागि विशेष अभियानहरू पनि सञ्चालन गरिरहेका छन्। ताराखोला गाउँपालिकामा के कस्ता योजनाहरू अभियानहरू सञ्चालन गरिरहनु भएको छ?
अब हामीले यो अहिले विश्वव्यापी रूपमा चाहिँ फैलिएको कोरोना भाइरसलाई हामीले फैलन नदिनको लागि अब विभिन्न खालका योजनाहरू चाहिँ बनाएका छौँ। पहिलो चरणमा हामी हाम्रो यो कोरोना भाइरस सम्बन्धीको गाउँपालिका स्तरीय चाहिँ हाम्रो समिति गठन भयो र त्यो समितिले आवश्यक गाउँपालिकामा पर्न सक्ने जोखिम हुन नदिनको लागि चाहिँ हामीले क्वारेन्टाइनहरू निर्माण गर्ने, आइसोलेसनहरू चाहिँ बनाउने, भिडभाडहरूको कामहरूलाई चाहिँ बन्द गर्ने, हामीले प्रचार प्रसारका चाहिँ कामहरू साबुन पानीले चाहिँ हात धुने, कसरी चाहिँ बच्ने भन्ने उपायहरू कामहरू चाहिँ हामीले चाहिँ सञ्चालन गरेका छौँ।
विशेष गरेर यो कोरोना भाइरस COVID-19 संक्रमण न्यूनीकरणको लागि देश लकडाउनको अवस्थामा छ, स्थानीय तहहरू पनि लकडाउन गरिएको छ, वडा तहमा पनि क्वारेन्टाइनको निर्माण गरिएको यस अगाडि पनि तपाईँले जानकारी गराइरहनु भएको छ। समग्र यो क्वारेन्टाइन निर्माण भयो, स्थापना भयो, त्यहाँ बसाई व्यवस्थापनको हिसाबले आम मानिसहरू सामान्य लक्षण देखिँदा साथ क्वारेन्टाइनमा जान नमानिरहेको अथवा घरमै होम क्वारेन्टाइनको नाममा परिवारसँग प्रत्यक्ष रूपमा भनौँ उनीहरू छुट्टा छुट्टै नबसेको अवस्था पनि पाइएको छ, त्यस्तो अवस्था ताराखोला गाउँपालिका क्षेत्रभित्र छ कि छैन?
अब अहिले अब लक्षणहरू चाहिँ ताराखोला गाउँपालिकामा चाहिँ देखिएको छैन। सामान्य अब योभन्दा अघि नै अब अलिकति रुगाखोकीका त लागेको थियो, तर चाहिँ अहिले चाहिँ ती लक्षणहरू चाहिँ देखिएको छैन र हामीले विशेष गरेर चाहिँ विदेशबाट आउने जो कोहीले पनि अलिक जो आउनुभएको छ उहाँहरूको चाहिँ अब खोजी नीति गर्ने, उहाँहरूको यथार्थ शीघ्र चाहिँ अब डाटाहरू चाहिँ कलेक्सन गर्ने र उहाँहरूलाई चाहिँ यो कोरोना भाइरसको बारेमा चाहिँ सजग बनाउने काम अहिले चाहिँ वार स्तरीयमा चाहिँ हाम्रो पहल चाहिँ भइराखेको छ। यद्यपि अहिले पनि चाहिँ अब धेरै देशहरूबाट, मलेसियाबाट, विशेष गरी इन्डियाबाट, केही चाहिँ जापानबाट, केही दुबईतिरबाट पनि आउनुभएको भन्ने सूचना प्राप्त हामीले चाहिँ भएको छ र उहाँहरूको चाहिँ सम्पर्क लिने, उहाँहरूको चाहिँ अवस्थाको बारेमा चाहिँ बुझ्ने काम अहिले चाहिँ भइराखेको छ र अहिले विशेष गरेर चाहिँ अब हामीले चाहिँ यो लकडाउन हामीले चाहिँ गरिसकेपछि बाहिरबाट आउने र चाहिँ जाने क्रम चाहिँ लगभग अन्त्य जस्तो चाहिँ भएको छ।
यो सामान्यतया लकडाउन भयो तर लकडाउनको जुन मान्यता छ, लकडाउन भन्दा साथ घरभित्रै बस्नुपर्ने जुन व्यवस्था हो, लकडाउनको अर्थ हो, परिभाषा हो, त्यो भन्दा आम मानिसहरूले नेपाल बन्दको रूपमा लिएको र बेलुका 5 बजेपछि लकडाउन खुल्छ भन्ने खालको मानसिकता बोकेको र अझ बढी बजारी क्षेत्रबाट भन्दा पनि गाउँघरमा जम्मा भएका स्थानीयहरू आफैमा पनि रमाइलो गर्ने, भ्रमणमा जाने, त्यस्तो खालको गतिविधिमा अलि बढी संलग्न भएको पाइन्छ, त्यस्तो अवस्था छ कि छैन?
होइन, एकदम चाहिँ तपाईँले भने जस्तै अब गाउँघरमा यो कोरोना भाइरसलाई अलिक चाहिँ सहज रूपमा लिएको चाहिँ हामीले महसुस गरेका छौँ। यद्यपि हाम्रो छलफल हाम्रो सचेत बनाउने कुरा चाहिँ भइराखेको छ र अलिकति चाहिँ भिडभाड कम बनाउने, त्यसपछि घरमै बस्ने, अलिक सुरक्षितका साथ चाहिँ रहने भन्दा पनि अब यसलाई अलिकति केही ठाउँहरूमा होइन केही चाहिँ अब गाउँघरहरूमा चाहिँ अलि सेवालाई चाहिँ सहजै रूपमा लिएको हामीले चाहिँ पाउँछौँ र विशेष गरेर चाहिँ अब यो बाहिरबाट आउने जुन छन् उहाँहरूलाई हामीले चाहिँ अलिकति चाहिँ बढी चाहिँ सजग चाहिँ बनाएका छौँ र सबै वार्डहरूमा हाम्रो त्यो खालको अहिलेसम्म चाहिँ नियमित चाहिँ हाम्रो चाहिँ रिपोर्टहरू चाहिँ सङ्कलन गर्ने काम भएको छ र अहिले चाहिँ विशेष गरेर चाहिँ आपतकालीनको लागि हामीले एउटा एम्बुलेन्सको पनि व्यवस्था गरेका छौँ र एम्बुलेन्सले करिब पनि चाहिँ यो दुई चार दिनकै पिरियडमा चाहिँ धेरै चाहिँ मान्छेहरूलाई चाहिँ अब एउटा चाहिँ हस्पिटलसम्म चाहिँ पुर्याउने कोरोना भाइरस नभइकन अन्य चाहिँ होइन अब जस्तै अब आपतकालीन खुट्टा भाँचिएकाहरू त्यसपछि चाहिँ अब हस्पिटलसम्म चाहिँ अब दीर्घ रोगीहरूलाई चाहिँ पुर्याउने चाहिँ काम भएको छ र अहिले
त्यो गाउँपालिकाबाट निशुल्क रूपमा सञ्चालन गरिएको हो अथवा सशुल्क व्यवस्थापन गरिएको हो एम्बुलेन्सको
चाहिँ अब यो अहिले गाउँपालिकाले निश्चित कार्य बनाएको छ र त्यही कार्य एउटा चाहिँ विधिमा रहेर चाहिँ निशुल्कै रूपमा नै अहिले चाहिँ त्यो खालको चाहिँ उद्धारको कामहरू चाहिँ आपतकालीनको अवस्थामा चाहिँ हामीले त्यो खालको चाहिँ उद्धारहरू चाहिँ गरिराखेका छौँ।
विशेष गरेर सामान्य हिसाबले पनि मानिसहरूले कोरोनाको बारेमा जानकारी पाउँदा पाउँदै पनि जानकारी नभएका कारणले भन्दा पनि जानकारी पाइसकेपछि र सामान्य रूपमा ग्रहण गरेका कारणले गर्दाखेरि घर बाहिर निस्किने क्रम बढेको पो हो भन्ने पनि गरिएको छ। आम मानिसहरू सामान्यतया मैले यस अगाडि पनि भने यो कोरोनाको कहरकै सिलसिलामा संक्रमण बढ्छ, एकले अर्कोमा सर्न सक्छ भन्ने जोखिम बढ्दा बढ्दै पनि विशेष गरी दरमखोलाको साइडमा माछा मार्न जानेहरू, विशेष गरी रमाइलोका लागि वनभोज जानेहरू र देशका विभिन्न स्थानबाट आफ्नो जन्मभूमिमा अथवा प्रवासीकै रूपमा आइरहँदा पनि पाहुना बनेर जाने त्यस्तो खालको क्रियाकलाप न्यूनीकरणको लागि कस्तो खालको अभियान चलाउनु भएको छ?
अब हामीले अब एउटा वार्डबाट अर्को वार्डमा त त्यस्तो खालको चाहिँ मान्छेहरूको चाहिँ आवाजाव छैन तर चाहिँ एउटा चाहिँ टोलबाट अर्को चाहिँ टोलमा चाहिँ जाने अनि त्यसपछि चाहिँ अब खोलाहरूमा चाहिँ जाने यो चाहिँ भइराखेको छ र हामीले यसलाई चाहिँ के भनेका छौँ भने अब चाहिँ त्यो खालको चाहिँ एउटा चाहिँ राष्ट्रिय रूपमा जुन खालको अभियान थालिएको छ त्यो अभियानभित्र चाहिँ यहाँको चाहिँ नायक बन्न सक्दैन भने भोलि बिहान त्यो खालको चाहिँ जिम्मेवारी अथवा त्यो खालको चाहिँ अब चेतावनी अलिकति हामीले चाहिँ गाउँपालिकाले चाहिँ दिन सक्छ भनेर चाहिँ हामीले चाहिँ सचेत चाहिँ बनाएका छौँ र अहिले विशेष गरेर चाहिँ त्यस्तो खालको भिडभाड त छैन त्यही पनि चाहिँ अलिअलि मान्छेहरू चाहिँ एउटा टोलबाट अर्को टोलमा जाने एउटा चाहिँ घरबाट अर्कोमा घरमा चाहिँ जाने त्यो खालको चाहिँ कामहरू चाहिँ अब प्रत्येक चाहिँ ठाउँहरूमा चाहिँ त्यो देखिएको छ।
ताराखोला गाउँपालिका सहित गलकुट नगरपालिकाका केही स्थानीयहरू चीनको वुहान सहरमा जुन कोरोनाको विस्तार भएको र संक्रमण फैलिएको मानिन्छ त्यो क्षेत्रमा भोकभोकै बसेको अवस्था र त्यसमा पनि केही उद्धार र सहयोगको लागि ताराखोला गाउँपालिकाले 50,000 रुपियाँ तत्कालै पठाएको भन्ने पनि सुनिएको थियो, यसको वास्तविकता के हो?
हामीले चाहिँ अब यो वुहान सहरमा चाहिँ अब करिब पनि चाहिँ अब गलकुट नगरपालिकाको चाहिँ 6 जना जति, ताराखोला गाउँपालिकाको 1 जना रमेश थापा लगायत चाहिँ अब देशैभरि हामी 9 जना हामी एउटा चाहिँ घरमा एउटा कोठामा हामी बन्धकको रूपमा चाहिँ छौँ, हामी बाहिर निस्किने अवस्था छैन, हामीले चाहिँ अब खानको लागि चाहिँ पैसा भयो भने अब उठिकेरै पनि आउन सक्ने अवस्था छ, यदि पैसा छैन भने हामीसँग चाहिँ भोक भोकै त्यो खालको चाहिँ स्थिति चाहिँ छ र हामीले चाहिँ घरबाट पनि चाहिँ अब मगाइसक्यौँ अथवा हामीले चाहिँ वरपर चाहिँ सापट माग्ने कुराहरू पनि हामी मागिसक्यौँ, हामी बाँच्ने अवस्थामा छैन भनिसकेपछि हामीले चाहिँ नेपालको चाहिँ संविधानले त्यो खाद्यको एउटा चाहिँ ऐन हक सम्बन्धीको चाहिँ अब विशेष व्यवस्था पनि चाहिँ गरेको कारणले गर्दाखेरि मान्छे भोक भोकै मर्नुहुन्न होइन भन्ने एउटा चाहिँ हिसाबले हामीले चाहिँ गाउँपालिका कार्यपालिकाले एउटा खालको निर्णय गरेर ती चाहिँ व्यक्तिहरूलाई थोरै भए पनि चाहिँ यो अहिले जुन राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा जुन खालको चाहिँ सङ्कट परिराखेको छ त्यो सङ्कटलाई अलिकति पनि थोरै एउटा चाहिँ मलमपत्ती होला भन्ने हिसाबले चाहिँ हामीले चाहिँ थोरै भए पनि हामीले चाहिँ 50,000 रुपियाँ चाहिँ उहाँका चाहिँ परिवारहरूलाई चाहिँ बोलाएर ती परिवारहरू मार्फत चाहिँ हामीले चाहिँ त्यहाँ पुर्याउने चाहिँ काम गरेका छौँ र उहाँहरूले चाहिँ त्यो रकम पाइसक्नु भएको छ र हामीले चाहिँ गाउँपालिकालाई यहाँ हामीले जुन खालको चाहिँ सद्भाव माया के अरे सद्भाव देखाउनु भयो त्यसको लागि चाहिँ धन्यवाद पनि प्रकट उहाँहरूले चाहिँ गरिसक्नु भएको छ।
विशेष गरेर ताराखोला गाउँपालिका क्षेत्र प्रत्येक वार्डमा एक एकवटा क्वारेन्टाइनको स्थापना गर्ने तयारी पनि यस अगाडि नै ताराखोला गाउँपालिकाको योजनामा बनाइसकेको भनेर समाचार पनि सार्वजनिक भएको थियो। अहिलेसम्म ताराखोला गाउँपालिकाका वडाहरूमा कति सोयाको क्वारेन्टाइन निर्माण भएको हो भन्ने चाहिँ
हामी अब शैल स्वास्थ्य चौकीमा हामीले आइसोलेसन दुईटा बेडको चाहिँ बनाएका छौँ, त्यो हाम्रो हस्पिटलसँगै हाम्रो चाहिँ स्वास्थ्य चौकीसँगै चाहिँ हाम्रो एट्याच चाहिँ छ र अमरभूमि स्वास्थ्य चौकीमा नयाँ दिल्लीमा चाहिँ अब हाम्रो चाहिँ स्वास्थ्य चौकीको चाहिँ कामहरू चाहिँ भएको छ भने पुरानो चाहिँ भवनमा हामीले चाहिँ त्यो एउटा चाहिँ आइसोलेसनको चाहिँ दुईवटा बेड चाहिँ हामीले चाहिँ बनाएका छौँ। यद्यपि ती बेडहरूमा चाहिँ अहिले चाहिँ हाम्रो चाहिँ बिरामीहरू अथवा चाहिँ त्यो खालको चाहिँ लक्षण भएका चाहिँ व्यक्तिहरू चाहिँ आउनु भएको छैन, यो चाहिँ आउनु पनि नपरोस् हामी चाहिँ भन्न चाहन्छौँ। र अहिले चाहिँ विशेष गरेर चाहिँ औषधिहरूको चाहिँ व्यवस्थापन अनि त्यसपछि सुरक्षित तरिकाले चाहिँ ती बिरामीहरूलाई चाहिँ कसरी उपचार गर्ने भन्ने विषयमा चाहिँ हाम्रो विशेष गरेर यो मास्कका कुराहरू होइन यो सिन्टी उसका कुराहरू चाहिँ होइन हामीले चाहिँ त्यो खालको चाहिँ बाहिरबाट भए पनि मगाउने र त्यो खालको चाहिँ सबै हेल्पर्सहरूमा चाहिँ हाम्रो चाहिँ स्वास्थ्य कर्मीहरूलाई चाहिँ एकदम सतर्कताका साथ चाहिँ राख्ने हामीले चाहिँ त्यो खालको चाहिँ कार्ययोजनाभित्र रहेर चाहिँ हाम्रा चाहिँ स्वास्थ्य कर्मीहरू चाहिँ खटिराख्नु भएको छ।
विशेष गरेर यो मास्कको पनि सर्टेज र पिपिईको पनि सर्टेजको अवस्था छ र सामान्य हिसाबले पनि भित्राउनका लागि ल्याउनको लागि ट्रान्सपोर्टेसनदेखि निर्माण पाउने सामग्रीहरू ती बनेका सामग्रीहरूको प्राप्तता पनि एकदमै अभाव देखिएको छ, त्यसको व्यवस्थापनको लागि गाउँपालिका तहबाट कस्तो खालको छलफल चलेको छ?
अब हामीले चाहिँ अहिले हेल्पर्सहरूमा चाहिँ यद्यपि चाहिँ कुनै पनि त्यो खालको चाहिँ मास्कहरू थिएन, अहिले कम्तीमा पनि एक दुई दिनलाई चाहिँ पुग्ने गरिकन चाहिँ अब मास्कहरू हामीले चाहिँ अहिले व्यवस्थापन चाहिँ गरेका छौँ। हातमा लगाउने चाहिँ उसको पनि चाहिँ हामीले चाहिँ व्यवस्थापन चाहिँ गरेका छौँ र अहिले चाहिँ विशेष गरेर चाहिँ अब बाहिरबाट मगाएर हामीले चाहिँ हाम्रो चाहिँ आज एम्बुलेन्स चाहिँ भरतपुर चाहिँ एउटा चाहिँ बिरामी लगेर गएको छ, त्यस्तो खालको चाहिँ सामग्री चाहिँ पाइयो भने उताबाट त्यो खालले चाहिँ ल्याउने र त्यही अनुसारको चाहिँ अब हाम्रा चाहिँ स्वास्थ्य कर्मीहरूलाई चाहिँ एउटा चाहिँ रेडी अवस्थामा चाहिँ राख्ने हामीले चाहिँ सोच बनाएर त्यो खालको चाहिँ कार्यक्रमहरू चाहिँ अहिले विशेष गरेर चाहिँ स्वास्थ्य कर्मीहरू चाहिँ अन्य कर्मचारीहरू चाहिँ बिरामा रहे तापनि हाम्रा चाहिँ स्वास्थ्य कर्मीहरू चाहिँ एकदम चाहिँ बिहानदेखि बेलुकासम्म चाहिँ तरदार रूपको साथ चाहिँ एकदम चाहिँ स्वास्थ्य चौकीहरूमा चाहिँ बसिराख्नु भएको छ।
विशेष गरेर स्वास्थ्य कर्मीहरूलाई पनि सहज रूपमा र सेफ्टी बिना नै उपचार गर्नका लागि निकै धौधौको अवस्था सिर्जना भएको छ, उनीहरू आफै पनि जोखिम र त्रासका बीचमा स्वास्थ्य कर्मीहरू रहेको अवस्था पनि पछिल्लो समयको यो सुरक्षाको हिसाबले सेफ्टी सामग्रीको हिसाबले त्यो देखिएको छ। उनीहरूलाई सुरक्षित बनाउनु र सामान्यतया मानिसहरू हल्लाको पछाडि विभिन्न सामाजिक सञ्जाल अध्ययन गर्ने र त्यो हल्लाकै पछाडि लागिरहेको पनि पाइन्छ, त्यो हल्ला नियन्त्रणका लागि गरिएको अभियान चाहिँ के छ?
अब हामीले चाहिँ अब आत्मबल बढाउने कुराहरू हल्लाका चाहिँ पछाडिहरू चाहिँ नलाग्ने कुराहरू र चाहिँ अब हाम्रा चाहिँ विभिन्न चाहिँ विज्ञ डाक्टरहरूले चाहिँ गरिएको चाहिँ जुन एउटा चाहिँ अहिले चाहिँ उहाँहरूले चाहिँ गर्नुभएको चाहिँ कुराहरूलाई चाहिँ हामीले चाहिँ प्रत्येक चाहिँ मिडियाहरूमा चाहिँ सेयर गर्ने कुराहरू अनि प्रत्येक चाहिँ टोलहरूमा चाहिँ कोरोना भाइरस भनेको चाहिँ यो चिज हो भनेर चाहिँ आतंकित नहुन तर चाहिँ सजग हुनको लागि चाहिँ हामीले विभिन्न प्रकारका चाहिँ अनुरोधहरू चाहिँ गर्ने काम चाहिँ भएको छ र जहाँसम्म लाग्छ त्यति धेरै चाहिँ आतंकित चाहिँ को अवस्था चाहिँ छैन, तर पनि फेरि के हो भने अब आतंकित नहुने नाममा फेरि चाहिँ जुन लापरवाही हुने कुराहरू होइन त्यसलाई चाहिँ अलिकति चाहिँ बढी चाहिँ व्यवस्था गर्ने कुराहरू अलिक बढी चाहिँ अब त्यो खालको चाहिँ देखिने हो कि त्यो एउटा चाहिँ चुनौती हो कि भन्ने कुरा चाहिँ हामीले चाहिँ लागिराखेको छ।
समग्र आइसोलेसनको व्यवस्थापन र क्वारेन्टाइनको व्यवस्थापन त भयो तर सामान्यतया क्वारेन्टाइनको स्थापना गर्दा गर्दै पनि सामान्यतया विदेशबाट आएका मानिसहरू घरमै बस्न चाहन्छन्, क्वारेन्टाइनमा जान नचाहेको अवस्था पनि छ कतिपय अवस्थामा। विदेशबाट आएको मान्छे सहजै रूपमा क्वारेन्टाइनमा बसेर 14 दिनको अनुभव 14 दिनसम्म देखिने लक्षणहरूको बारेमा जानकारी दिनु र जानकारी लिइसकेपछि समग्र गाउँपालिकालाई स्वस्थ बनाउनु पनि तपाईँको दायित्व जिम्मेवारीको हिसाबले ती व्यक्तिहरूलाई क्वारेन्टाइनमा बस्ने वातावरण निर्माण गर्न र होम क्वारेन्टाइन पनि सुरक्षित बनाउनको लागि कस्तो खालको अभियान सञ्चालन गरिएको छ र ती मानिसहरू त्यसरी बसिरहेका छन्?
हामीले चाहिँ अब होम क्वारेन्टाइनमा बस्नको लागि अनुरोध गरेका छौँ। अब घरमा बस्दाखेरि पनि चाहिँ उहाँहरू चाहिँ सुरक्षित तरिकाले चाहिँ अन्य परिवारहरूको चाहिँ सम्पर्कमा नरहिकन चाहिँ होइन एउटा चाहिँ छुट्टै चाहिँ कोठामा चाहिँ बस्ने, छुट्टै कोठामा चाहिँ पकाउने खाने त्यो खालको चाहिँ एउटा चाहिँ निर्देशन हामीले चाहिँ गरेका छौँ। र अर्को कुरा चाहिँ अब त्यो बस्दा बस्दै पनि त्यो खालको चाहिँ सिम्टम अथवा त्यो खालको चाहिँ अलिकति चाहिँ लक्षणहरू चाहिँ देखियो भने तुरन्त चाहिँ हाम्रो चाहिँ अब गाउँपालिका जिल्लाको विभिन्न चाहिँ वार्डहरूको चाहिँ हाम्रो चाहिँ विभिन्न संस्थाहरूमा चाहिँ तुरन्त सम्पर्क गर्नुहोस् भनेर चाहिँ हामीले त्यो सम्पर्क चाहिँ नम्बरहरू पनि चाहिँ दिएका छौँ र उहाँहरूको चाहिँ सम्पर्क चाहिँ व्यक्तिहरूको पनि चाहिँ एउटा चाहिँ सम्पर्क नम्बर लिएर चाहिँ हाम्रो चाहिँ सम्बन्धित कार्यालयमा चाहिँ अपडेट गर्ने कामहरू चाहिँ भइराखेको छ।
सामान्यतया कोरोना भाइरस र यो COVID-19 को संक्रमण बढ़ने विषय में सामान्य लक्षणहरुको बारेमा जानकारी हुँदाहुँदै पनि कतिपय अवस्थामा अटेरी गरेका पनि अवस्था छन् र कानून बमोजिम कारवाही गर्ने कुरा पनि सार्वजनिक भइ नै रहेको छ। तर पनि ग्रामीण बस्ती स्तरमा सामान्य परिवार भित्र पनि यो बिदाको समयलाई सदुपयोग गर्दै खेतबारीको कामलाई अलिक बढी प्राथमिकता दिने, निर्माणका कामलाई बढी प्राथमिकता दिने गरेको अवस्था पाइन्छ। ती नियन्त्रणको लागि प्रभावकारी र त्यसलाई अझ बढी कार्यान्वयनमुखी बनाउनको लागि कस्तो खालको अभियान चलेको छ र ती व्यक्तिहरूले सचेतना सँगसँगै अब दोस्रो फेजको तयारी पनि गर्नुपर्छ भनेर सरकारले यस अगाडि पनि घोषणा गरिसकेको छ र WHOले पनि यस अगाडि नै अब नेपालमा पनि सम्भावित संक्रमणको जोखिम बढ्ने हुँदा दोस्रो फेजमा स्क्रिनिङ लगायतका सुविधाहरू उपलब्ध गराउन पनि आग्रह गरिसकेको अवस्थामा स्क्रिनिङको सुविधा दिनका लागि गाउँपालिकाले कस्तो अभियान चलाएको छ र ती सामग्रीहरूको व्यवस्थापन कसरी गर्दैछ?
हामीले अब दोहोरो चरणको चाहिँ अब हाम्रो एउटा फेरि आपतकालीन मिटिङ जुन एउटा चाहिँ यो कोरोना भाइरस सम्बन्धीको एउटा चाहिँ समिति छ त्यो समितिको चाहिँ बैठक चाहिँ डाक्ने र त्यो डाकिसकेपछि अब परिस्थिति चाहिँ अब एकदम चाहिँ बदलिने स्थिति चाहिँ आउने सम्भावना चाहिँ भयो भने हामीले चाहिँ अब एकपटक चाहिँ चेतावनी स्वरूप चाहिँ होइन एउटा चाहिँ प्रशासनसँग एउटा चाहिँ साझेदारी गरेर चाहिँ माइकिङ नै गर्ने हो कि भन्ने कुरा चाहिँ हामीले चाहिँ सोच बनाइराखेका छौँ र हाम्रो चाहिँ त्यो समितिको चाहिँ बैठक चाहिँ अब तुरन्तै बस्ने हो कि भन्ने कुरा चाहिँ हामीले चाहिँ गरेका छौँ र अब प्रत्येक चाहिँ अब टोल टोलमा चाहिँ अब हामीले यो कोरोना भाइरसको अभियान नै अब अलिकति चाहिँ चेतावनीको रूपमा नजानसम्म त्यो हामीले जुन अहिले जुन सहचुरमा लिएका छन् मान्छेहरूले
अनुरोध र आग्रहले नमानेपछि निर्देशनको निर्देशनात्मक हिसाबले अगाडि बढ्नुपर्ने अवस्था सिर्जना हुन थालेको छ। सामान्यतया लकडाउन भनेको घरभित्रै बस्नुहोस्, तपाईँको स्वास्थ्य असुरक्षित हुन सक्छ घर बाहिर निस्किँदा भन्ने नै हो, तर मानिसहरूले बाहिर निस्केपछि बिहानदेखि बेलुकासम्म घरमा बस्दा बोरिङ अनुभूति गर्ने, बिहान मर्निङ वाकमा जाने र नियमित कामहरू बिदाको समयलाई सदुपयोग गर्न खोजेको यो अवस्था छ। यो परिवेशले पनि एकले अर्कोमा सर्ने, संक्रमण सर्ने सम्भावना अलिक बढी जोखिम पनि बढेको हुँदाखेरि यो गाउँपालिकाले गाउँपालिका तहमा पनि त्यो एउटा सचेतनात्मक कार्यक्रम त रहि नै हाल्छ, निर्देशनात्मक कार्यक्रम पनि सँगसँगै सुरुवात हुन्छ यो अपेक्षा गरौँ।
हजुर, अब हामी अब त्यो गर्नुपर्ने चाहिँ बाध्यता चाहिँ आउन सक्छ र हामीले चाहिँ पहिलो चाहिँ रनमा चाहिँ हाम्रो निर्देशन दिने, तपाईँहरू चाहिँ अब बढी चाहिँ अब भिडभाड चाहिँ नगर्ने, यदि चाहिँ भइहाल्यो भने के अरे चाहिँ त्यो खालको चाहिँ अटेरी गर्छ, मान्छेहरूले त्यो खालको चाहिँ दुरुपयोग गर्छ भने अब अलिकति चाहिँ चेतावनीमूलक अलिक अब एउटा चाहिँ कार्यान्वयनको पक्षमा चाहिँ जुन फिटलोहरू चाहिँ देखिराखेका छ यसलाई अलि चाहिँ दृढतापूर्वक चाहिँ लागू गर्नुपर्छ भन्ने चाहिँ लागेको छ र त्यसैको एउटा अझै अनुमानको रूपमा चाहिँ म अहिले चाहिँ 5 नम्बर चाहिँ वार्डमा चाहिँ आएको छु। यहाँ आउँदाखेरि चाहिँ मान्छेहरू चाहिँ अब त्यस्तो खालको चाहिँ देखिन्न, बिरामीहरू पनि त्यस्तो खालको चाहिँ लक्षण भएकोहरू चाहिँ देखिनुहुन्न, यद्यपि फेरि पनि चाहिँ तपाईँले भने जस्तै मान्छेहरू चाहिँ अब आफ्नो चाहिँ काममा व्यस्त भएको फेरि चाहिँ देखिन्छ।
सामान्यतया यो ताराखोला गाउँपालिका क्षेत्रभित्र यो कोरोना भाइरसको संक्रमण र देशले लकडाउनको परिस्थिति सिर्जना गर्नु अगावै भनौँ चैत्र 1 गते पश्चात ताराखोला गाउँपालिका क्षेत्रमा विशेष गरी देशभित्रका विभिन्न स्थान र देश बाहिरका विभिन्न देशहरूबाट प्रवेश गर्नेहरूको संख्या तथ्याङ्क संकलनको काम शुरू भइरहेको छ पनि यहाँले भन्नुभएको छ। अहिलेसम्मको तथ्याङ्क कति पुगेको छ, देश बाहिरबाट आउनेहरूको संख्या र स्थानीय संख्या कति पुगेको छ भन्ने किन तथ्याङ्क छ तपाईँसँग?
अब अहिले विशेष गरेर चाहिँ अब हामी अब काठमाडौँ भित्रका त अब सामान्य चाहिँ अब विद्यार्थीहरूको चाहिँ आवाजातको कुरा चाहिँ छ, चाहिँ पोखरा बागलुङबाट आउने चाहिँ विद्यार्थीहरूको चाहिँ त्यो चाहिँ छ। विशेष गरेर चाहिँ अब बाहिरबाट हेर्दाखेरि चाहिँ हाम्रो चाहिँ 10 देखि 15 जनाको बिचमा हामीले चाहिँ तारखोला गाउँपालिकामा विभिन्न देशहरूबाट इन्डिया समेत लगायतको चाहिँ देशहरूबाट चाहिँ आगमन भएको चाहिँ तथ्य हामीले चाहिँ अहिले चाहिँ निकालिराखेका छौँ र उहाँहरूको अवस्थाको बारेमा पनि हामीले चाहिँ बुझेका छौँ। अहिले कोही चाहिँ 2-8 दिन, कोही 7-8 दिन, होइन कोही चाहिँ अब 2 हप्ता नै लागेका चाहिँ अवस्थामा हुनुहुन्छ। त्यसले गर्दाखेरि चाहिँ अहिले त्यो रिपोर्टहरू हामीले चाहिँ सङ्कलन गरेका छौँ र चाहिँ त्यसको चाहिँ अपडेट हामीले चाहिँ सम्बन्धित ठाउँमा पनि हामीले चाहिँ पठाएका छौँ।
हुन्छ, अन्त्यमा छौ। अन्त्यमा यो कोभिड 19 भाइरससँग सम्बन्धित रहेर ताराखोला गाउँपालिकाले अप्नाइरहेको सुरक्षा र समग्र गाउँपालिकावासी स्थानीयलाई सचेत हुन आग्रहका साथ तपाईँले पनि धेरै कुराहरू तयारी विशेष गरी अनुगमनका कुराहरू पनि हामी बीचमा राख्नुभयो। यस सँगसँगै रेडियो सुन्ने श्रोता समग्र गाउँपालिकावासीलाई तपाईँ के भन्न चाहनुहुन्छ?
अब यो चाहिँ अब विश्वव्यापी रूपमा चाहिँ फैलिएको चाहिँ जुन कोरोना भाइरस चाहिँ जुन अहिले चाहिँ संकटको रूपमा चाहिँ देखा परेको छ, यसमा चाहिँ सर्वप्रथम चाहिँ अब हामी सुरक्षित चाहिँ रहनु पर्यो होइन। अब मान्छे हामी सबै नागरिक चाहिँ सचेत चाहिँ रहनु पर्यो। योबाट चाहिँ हामी चाहिँ लापरवाही तरिकाले यसलाई चाहिँ सहज रूपमा चाहिँ हामीले चाहिँ लियौँ भने यसले चाहिँ सानो चाहिँ एउटा चाहिँ गल्तीले अथवा चाहिँ सानो झिलकोले पनि चाहिँ अब ठुलो चाहिँ डरेलो लगाउन सक्छ। त्यसले गर्दाखेरि चाहिँ यसमा चाहिँ कति पनि चाहिँ हामी चाहिँ लापरवाही चाहिँ नगरौँ। हामी हात धोएर चाहिँ जुन खाने कुराहरू त्यसपछि चाहिँ अब रुगा खोकी लाग्यो भने अब छुट्टै चाहिँ अब एउटा चाहिँ उसमा चाहिँ बस्ने कुराहरूदेखि लिएर चाहिँ अब हामी मुख्य कुरा चाहिँ अब हामी सेफ हौ, अरूलाई पनि चाहिँ त्यो खालको चाहिँ एउटा चाहिँ सेफ बनाऊ भन्न चाहिँ म चाहन्छु। सानो गल्तीले चाहिँ अब ठुलो चाहिँ क्षति चाहिँ हुनसक्छ। अहिले चाहिँ हामी समग्र चाहिँ देशले चाहिँ जुन खालको चाहिँ आह्वान गरेको छ, प्रत्येक चाहिँ गाउँपालिका नगरपालिकाले जुन खालको चाहिँ यो आह्वान चाहिँ गरेको छ, यो आह्वानलाई हामीले चाहिँ कृपापूर्वक चाहिँ अनुशासित भएर चाहिँ हामी चाहिँ पालन गरौँ। हामी अनुशासनमा रहौँ, अनुशासनबाट नै हामीले चाहिँ अब धेरै कुराहरू चाहिँ यो कन्ट्रोल गर्न सक्छौँ भन्ने कुरा म सबै चाहिँ आम दाजुभाइ तथा दिदीबहिनीहरूमा चाहिँ म चाहिँ भन्न चाहन्छु। र चाहिँ यो कोरोना भाइरसको चाहिँ जुन अहिले चाहिँ महामारी को जुन रूपमा फैलिरहेको छ, हाम्रो चाहिँ मनोबललाई कति पनि चाहिँ होइन एउटा चाहिँ नगिराउँ, मनोबल उच्च राखौँ, तर हामी चाहिँ सजग चाहिँ रहौँ र राष्ट्रले दिएको अभियानमा चाहिँ सबैले चाहिँ साथ दिउँ भन्न म चाहन्छु।
हुन्छ, समय र संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हस् धन्यवाद चाहिँ गलकुट एफएमलाई पनि। हस् धन्यवाद।
कार्यक्रम हेलो गलगुटको विशेष श्रृङ्खला हामीले कोरोनाको कहर शीर्षकमा हामीले विशेष गरेर पछिल्लो समय कोरोना भाइरससँग सम्बन्धित रहेर कुराकानी गरिरहेका छौँ। हामीले पछिल्लो समय स्थानीय तहमा पनि गलगुट नगरपालिका र स्वास्थ्य कर्मीहरूको अवस्था, स्वास्थ्य कर्मीहरूको सुरक्षाको व्यवस्थापन के हुँदैछ र गलगुट क्षेत्रको सबैभन्दा ठूलो सरकारी स्तरको अस्पतालको रूपमा गलगुट प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ, प्राथमिक स्वास्थ्य केन्द्रमा तयारीको हिसाबले के छ र सामान्यतया कोभिड 19 भाइरस भनेको के हो, यो विषयसँग सम्बन्धित रहेर कुराकानी गर्ने तयारीमा हामी जुटिरहेका छौँ। हामी केही समय पश्चात फेरि अर्को एकजना अतिथिसँग कुराकानी गर्ने जमर्कमा जुटेका हौ। यद्यपि गलकुट प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुखसँग कुराकानी हामी केही बेरमा प्रस्तुत गर्नेछौ, त्यस अगाडि कोरोना भाइरससँग सम्बन्धित यो सन्देश तपाईँका लागि।
नोभल कोरोना एक नयाँ प्रजातिको भाइरस हो। यस भाइरसको संक्रमणले सामान्य रुगाखोकीदेखि गम्भीर प्रकारको श्वास प्रश्वास सम्बन्धी समस्या गराउन सक्छ।
नोभल कोरोना भाइरस संक्रमणका मुख्य लक्षणहरू:
100.4 डिग्री फरेनहाइट भन्दा माथि ज्वरो आउने,
सास फेर्न गाह्रो हुने,
रुगा र खोकी लाग्ने, रुगा खोकीको लक्षण देखिएमा स्वास्थ्य कर्मीसँग परामर्श लिने,
रुगा खोकीको लक्षण भएका व्यक्तिबाट टाढा बस्ने,
जंगली तथा घर पालुवा पशु पंक्षीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने,
माछा मासु तथा अण्डा राम्रोसँग पकाएर मात्र खाने।
स्वास्थ्य कार्यालय बागलुङबाट जनहितमा जारी।
कार्यक्रमको यो श्रृङ्खलामा हामीले विशेष गरेर ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घरतीसँग गाउँपालिकाको तयारी, गाउँपालिकाले गरिरहेको अभ्यासको बारेमा कुराकानी गरेका थियौँ। यो सँगसँगै हामीले गलकुट नगरपालिका क्षेत्रभित्र ऱ्यापिड रेस्पोन्स टिमको समेत गठन गरिएको छ र कोरोना भाइरस कोभिड 19 संक्रमण फैलिन नदिनका लागि अथवा भनौँ रोकथामको लागि पनि विभिन्न अभियानहरू सञ्चालन भइरहेको छ। सामान्यतया कोरोना भाइरस भनेको के हो, यो कसरी सर्छ, यसबाट बच्ने उपाय के हुन्, यो विषयमा आम मानिसले सामान्य धारणा बनाइरहेका छन्, यद्यपि यसको अवस्था के हो भन्ने विषयमा हामीले कुराकानी गर्ने जमर्को गरेका छौँ। यति बेला हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा गलकुट प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर अरूण गौतम हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। अरूण सर, तपाईँलाई कार्यक्रम हेलो गलकुटको विशेष स्तम्भ कोरोनाको कहरमा तपाईँलाई हार्दिक स्वागत छ।
हजुर, धन्यवाद।
सामान्यतया अहिले कोरोना भाइरस र कोभिड 19 बारे मानिसहरूको आफ्नै धारणा बनिरहेका छन्। सामान्यतया यो कोरोना भाइरस कसरी सर्छ, संक्रमण के हो भन्ने विषयमा पनि आफ्नै धारणा बनाइरहेको अवस्थामा खास यो कोरोना भाइरस भनेको के हो?
यो कोरोना भनेको चाहिँ नि एउटा भाइरसको परिवार जस्तो हो। र चाहिँ यो कोरोना भाइरस भनेको चाहिँ त्यो परिवारमा पर्ने जति पनि भाइरस हुन्छन् त्यो एक प्रकारको चाहिँ अहिले जुन नयाँ बनेर आएको भाइरस हो। यो कोरोना भनेको कुनै पनि त्यस्तो अनौठो खालको नयाँ भन्ने चाहिँ होइन, तर यो अहिले अहिले आएर चाहिँ अलिकति नयाँ रूप लिएर आएको कारणले गर्दाखेरि चाहिँ अहिले नयाँ भएर आएको चाहिँ यो कोरोना भाइरस भनेर चाहिँ एउटा परिवारको एकजना एउटा मेम्बर जस्तो एकजना चाहिँ परिवारको चाहिँ सदस्य जस्तो हो, त्यो कोरोना भाइरस फ्यामिलीको चाहिँ सदस्य जस्तो भाइरस हो जुन चाहिँ अलिकति नयाँ रूप लिएको कारणले गर्दाखेरि चाहिँ हामीसँग यस्तो नयाँ रूपको भाइरससँग चाहिँ कुनै पनि औषधि यसलाई मार्ने औषधि यसलाई चाहिँ रोक्न सक्ने भ्याक्सिन होइन त्यस्तो नभएको कारणले गर्दाखेरि चाहिँ यस्तो त्रास सिर्जना गर्न चाहिँ यो कोरोना भाइरस सफल भएको।
कोरोना भाइरस कसरी सर्छ, सामान्य लक्षणहरू के हुन् भन्दा हामीले तीनवटा लक्षणहरूको बारेमा पनि प्रारम्भिक जानकारी पाएका छौँ। एउटा 104 डिग्रीको फरेनहाइट भन्दा बढी ज्वरो आउने, त्यसै गरी रुगा खोकी लाग्ने र श्वास प्रश्वासमा अलिक समस्या भयो भने कोरोना भाइरसको लक्षण हो भनेर पनि सामान्यतया बुझिरहेका छौँ। त्यस सँगसँगै अन्य लक्षणहरू के देखा पर्छन् यो कोरोना भाइरसको संक्रमणका कारण?
हजुरले भर्खरै भन्नुभयो 104 डिग्री फरेनहाइट भन्नुभयो, त्यसलाई मैले सच्याउन चाहे 104 अलि धेरै भयो। सामान्य खाले ज्वरो 100.4 पनि चार भन्दा माथि पनि हुन सक्छ, त्यो चाहिँ यसको लक्षणमा पर्ने हो। यसको ज्वरोको मात्रा त धेरै पनि हुन सक्छ, तर यसको क्राइटेरियामा राख्दाखेरि चाहिँ 100.4 ज्वरो, रुगा खोकी र चाहिँ श्वास प्रश्वासमा समस्या भनिएको छ। अब मेन यो भाइरसले सामान्यतया देखाउने चाहिँ यस्तै खालले समस्या हो। अब सबै मानिसहरूमा यस्तै हुन्छ भन्ने पनि होइन, धेरै जस्तो मानिसहरूमा चाहिँ यो केही पनि नभइकन सामान्य अलिअलि ज्वरो, अलिअलि रुगा लागे जस्तो, अलि जिउ गले जस्तो होइन, यो मात्रै भएर पनि हराउने गर्छ। त्यसैले मानिसलाई केही पनि भएको छैन, मलाई केही पनि भएको छैन भने ऊ भाइरसबाट संक्रमित छैन भन्ने चाहिँ बुझ्नु हुँदैन। त्यस कारणले पनि अहिले हामीले जुन घरमै बस्नुहोस्, बाहिर ननिस्किनुहोस् भन्ने कारण पनि त्यही नै हो, किनकि अब सामान्यतया चाहिँ लगभग 60% बिरामीहरू चाहिँ यत्तिकै केही पनि समस्या चाहिँ नभइकन पनि बाहिर डुलिरहेको अवस्थामा चाहिँ विश्वको अवस्था हेर्दाखेरि चाहिँ त्यस्तो पनि छ। त्यही भएर जुन हामीले सामान्य ज्वरो 100.4 खोकी र चाहिँ श्वास प्रश्वासमा समस्या बाहेक भनेको जिउ गले जस्तो हुने, जिउ थकान हुने होइन, अनि यसले चाहिँ अरू जिउमा भएका अरू अङ्गहरूमा चाहिँ समस्या गराउने, जस्तै मुटुमा समस्या गराउने, किडनीमा समस्या गराउने, यसले चाहिँ सुरुवाती फेजमा चाहिँ ज्वरो रुगा खोकी मात्रै लागेको भए पनि पछि पछि गएर चाहिँ मृत्यु गराउने कारण चाहिँ अरू अङ्गहरूमा असर गर्ने कारण नै हो।
सामान्यतया यो रोग सँगसँगै क्वारेन्टाइन र आइसोलेसन यो कक्षको स्थापना गर्ने विषय पनि अलिकति फरक हिसाबले बुझिएको हो कि भन्ने पनि लागेको छ। सामान्य मानिसहरूले रुगा खोकी, झाडा पोखला, डेंगु जस्ता विषयलाई जस्तै कोरोनालाई पनि बुझेको अवस्था छ सामान्य हिसाबले, तसर्थ लकडाउन गरिरहेको परिवेशमा पनि घरबाट बाहिर निस्केको अवस्था हामी पाउँछौ। यद्यपि क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था कुन अवस्थामा क्वारेन्टाइनमा बस्न सकिन्छ, अथवा आइसोलेसनमा जाने अवस्था चाहिँ कुन अवस्थामा आइसोलेसनमा राखिने हो?
क्वारेन्टाइन भनेको कस्तो समय हो भन्दाखेरि चाहिँ कुनै पनि एउटा रोग कसैलाई भाइरस थिरे पछाडि चाहिँ उसलाई रोग देखिनको लागि चाहिँ कम्तीमा पनि 14 दिन जस्तो लाग्ने हुन्छ। अब 14 दिनको समय म्याक्सिमम चाहिँ 14 दिन लाग्ने हुन्छ। अब त्यो समयमा चाहिँ उसलाई रोग छ छैन भनेर हामीले यत्तिकै चाहिँ टेस्ट नगरिकन भन्न सक्ने अवस्था हुँदैन सामान्यतया। त्यसै कारणले यो समयमा चाहिँ हामीले बिरामीलाई क्वारेन्टाइन भनेर भन्छ, जुन बेला चाहिँ त्यो 14 दिनसम्म चाहिँ उसले समस्या छ कि छैन भनेर एटलिस्ट 14 दिन हामीले राख्यौँ भने उसमा केही न केही समस्या त देखिन्छ। अब त्यस्तो समस्या भयो भने उसलाई चाहिँ आइसोलेसनमा लाने हो। आइसोलेसन भनेको चाहिँ रोगै लागिसकेको अथवा चाहिँ टेस्टको लागि चाहिँ रोगको संक्रमणको समस्याहरू देखिसकेको अथवा चाहिँ रोगले चाहिँ आफ्नो रूप देखाइसकेको अवस्थामा चाहिँ हामीले गर्ने आइसोलेसन हो। र चाहिँ अब बाहिरबाट हामीले जसरी विदेशबाट अथवा हामीले अहिले नगरपालिकामा काठमाडौँतिरबाट तराईको अन्य जिल्लाहरूबाट आउनुभएको जो कोही हुनुहुन्छ उहाँहरू चाहिँ क्वारेन्टाइनमा बस्नुहोस् भन्नुको कारण चाहिँ उहाँहरूलाई समस्या अहिलेसम्म देखिसकेको नहोला, उहाँहरूलाई इन्फेक्सन पनि नभएको होला, तर उहाँहरू चाहिँ रिस्क ग्रुपमा त पर्नुभयो, उहाँहरूलाई समस्या हुन सक्ने चान्स त भयो। त्यसैले 14 दिन चाहिँ हामीले अहिले राख्ने भनेको चाहिँ क्वारेन्टाइनको अवस्था हो। र यदि उहाँहरूलाई घरमा क्वारेन्टाइन राख्दा राख्दै केही समस्या देखियो अथवा चाहिँ भाइरस टेस्ट गर्दाखेरि पोजिटिभ देखियो भने चाहिँ अब उहाँलाई चाहिँ हामीले छुट्टै राखेर उपचार गर्नुपर्ने हुन्छ। अब त्यस्तो बेलामा छुट्टै कोठामा राखेर चाहिँ उपचार गर्ने समयलाई चाहिँ आइसोलेसन रूम भनेर भन्छ।
सामान्य मानिसहरूले यो लक्षणहरू अलिकति संकेत पायो भने, रुगा खोकी लाग्यो भने, ज्वरोको मात्रा बढ्यो भने सामान्य क्वारेन्टाइनमा बस्नुपर्ने, एकान्तमा बस्नुपर्ने, अझ तीन फिट भन्दा टाढाको डिस्टेन्समा एक व्यक्तिदेखि अर्को व्यक्ति बस्नुपर्ने भनिएको छ। यी प्रारम्भिक नियमहरू गलकुट नगर क्षेत्रभित्र स्वास्थ्यकै हिसाबले त्यो पालना गरिरहेका छन् अथवा स्वास्थ्य कर्मीबाट सहजीकरण भइरहेको अवस्थामा पनि मानिरहेको अवस्था छैन, के पाउनु भएको छ?
सहजीकरणको रूप कस्तो भन्दाखेरि चाहिँ अहिलेको अवस्था भनेको धेरै जस्तो बेला धेरै यत्तिकै सामान्यतया जसरी तपाईँ हस्पिटल आइरहनुहुन्छ, सामान्य ज्वरो हुँदाखेरि मलाई सिटामोल दिनुहोस् भनेर हस्पिटल आइरहनुहुन्छ, सामान्य रुगाखोकी लाग्दाखेरि चाहिँ मलाई हुन्छ नि डिकोल जस्तो केही ट्याब्लेट दिनुहोस् भनेर चाहिँ हस्पिटल आइरहनु भएको हुन्छ, यस्तो यो बेला भनेको चाहिँ सामान्य रोगको लागि चाहिँ हस्पिटल आउने बेला चाहिँ होइन। किनकि हस्पिटलमा चाहिँ जसरी बाहिरको कम्युनिटी बाहिर समाज भन्दा हस्पिटलको अवस्था भनेको चाहिँ त्यहाँ बिरामीहरू आइरहने ठाउँ हो, त्यसै कारणले गर्दाखेरि चाहिँ त्यहाँ भएका कुराहरू पनि त्यहाँ बिरामी मात्रै नभएर उसले भाइरस आफ्नो आफूसँग भएको रोग पनि लिएर आएको हुन्छ र कोरोना भाइरसको संक्रमण एकदम धेरै नै संक्रमण हुने चान्स भनेको हस्पिटलको टाइम नै हो, हस्पिटलको वातावरण नै हो। त्यसै कारणले अहिले हामीले हेलो डक्टर भन्ने चाहिँ एउटा फोन नम्बर नगरपालिकाले चाहिँ तिनवटा हस्पिटलहरूलाई फोन नम्बर पनि दिइसकेको छ, बिरामीहरूले चाहिँ आफूलाई यस्तो यस्तो समस्या भएको छ, म तुरन्त हस्पिटल आउनुपर्छ कि पर्दैन, के छ भनेर चाहिँ फोन गर्नको लागि भनेर त्यो नगरपालिकाले फोन नम्बर पनि दिइसकेको अवस्था छ र चाहिँ हामी जुन कुनै बेला चाहिँ त्यसको लागि सहजीकरण गर्न उहाँहरूको समस्या सुनेर चाहिँ के गर्ने अहिलेको समयमा उहाँको त्यो अवस्थाको लागि चाहिँ के चाहिँ उचित हुन्छ भनेर सल्लाह दिन हामी चाहिँ फोनहरू अहिले भनेको सिधै सम्पर्कमा आएर भन्दा पनि अलिकति छुट्टै बसेर आफ्नो स्वास्थ्यको जानकारी लिने त्यस्तो समय नै उत्तम हुन्छ। अब त्यस्तो असहज वातावरण चाहिँ मैले पाएको छैन।
सामान्यतया अस्पतालमा पनि डाक्टरहरू अझै असुरक्षित छन्, पिपी सँगै किटहरूको पनि अभाव देखिएको छ। यो अवस्थामा स्वास्थ्य कर्मीलाई बढी जिम्मेवार बनाउन पनि राज्यले नसकिरहेको र स्वयं स्वास्थ्य कर्मीहरूलाई पनि आफू सुरक्षित नहुँदै गर्दा अरूको सुरक्षाको लागि अगाडि बढ्न पनि निकै कठिन महसुस भएको अवस्था छ। समग्र गलकुट नगर क्षेत्रभित्रका स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रमा पनि यो मास्क लगायतका यी अत्यावश्यक स्वास्थ्यलाई एउटा सुरक्षित बनाउने सामग्रीहरूको अभाव, त्यो व्यवस्थापनको लागि के काम भइरहेका छन्?
हजुर, त्यसको लागि हामीले चाहिँ माग गरिरहेका छौँ र चाहिँ नगरपालिकाले चाहिँ प्रदेश सङ्घसँग चाहिँ समन्वय गरेर त्यस्ता सामानहरू त्यस्ता चाहिँ प्रोटेक्टिभ इक्विपमेन्ट जुन स्वास्थ्य कर्मीको लागि बिरामी जाँच्नुभन्दा अगाडि अत्यावश्यक रहन्छन् त्यस्ता सामानहरू चाहिँ समन्वय गरेर ल्याउने भन्ने चाहिँ त्यो डिसिजन पनि भइसकेको छ र त्यो प्रक्रियामा छ। सायद अब छिटै नै हामीले त्यस्ता इक्विपमेन्टहरू पाउँछौँ भन्ने चाहिँ हामी आशमा छौँ र चाहिँ त्यसको लागि चाहिँ हामी स्वास्थ्य कर्मीले मात्रै नभएर चाहिँ सामान्य जनमानसले सर्वसाधारणहरूले पनि त्यसको लागि चाहिँ प्रेसर दिनुपर्ने देखिन्छ। किनकि अब विकसित राष्ट्रहरूमा जस्तै अमेरिका, इटली, लन्डन जस्ता राष्ट्रहरू, इभन इन्डियामा पनि चाहिँ अहिले आएर यस्ता स्वास्थ्य कर्मीको लागि प्रोटेक्टिभ इक्विपमेन्ट भनेको चाहिँ युद्धमा जाँदाखेरि चाहिने हतियार जस्तै हुन्, किनकि स्वास्थ्य कर्मी आफू नजोगिएसम्म चाहिँ बिरामीलाई उपचार गर्ने, बिरामीलाई निको बनाउने, उसको ज्यान बचाउने भनेर लाग्न सम्भव देखिँदैन। किनकि प्रोटेक्टिभ इक्विपमेन्ट बिना नै ऊ चाहिँ बिरामीको सम्पर्कमा आयो भने त्यो स्वास्थ्य कर्मी आफै पनि संक्रमित हुनेछ र चाहिँ त्यो संक्रमित स्वास्थ्य कर्मीले चाहिँ अरू सामान्य बिरामीहरूलाई पनि जाँच गर्दाखेरि चाहिँ त्यो रोग सार्ने सम्भावना देखिन्छ। त्यसैले अहिले तपाईँले बिहारकै स्टेटमा हेर्नुभयो, इन्डियामा भने चाहिँ यही प्रोटेक्टिभ इक्विपमेन्ट चाहिँ नभएको कारणले गर्दाखेरि चाहिँ डक्टरहरू उपचारमा जाँदाखेरि चाहिँ 83 डक्टरहरू चाहिँ आइसोलेसनमा बस्नु परेको अवस्था आइसकेको छ, उहाँहरू आफै संक्रमित भइसक्नु भएको छ। यसरी युद्धमा लड्न जाने सिपाही नै आफै चाहिँ तपाईँको हात खुट्टा नै नभए जस्तो अवस्था हो त्यो भनेको, किनकि हामीले आफूलाई सिपाहीहरूलाई रेडी नै नबनाइकन चाहिँ युद्धमा पठायौँ भने त्यो युद्ध हार्ने निश्चित देखिन्छ। त्यसै कारणले गर्दाखेरि चाहिँ हामीले स्वास्थ्य कर्मीको लागि चाहिने प्रोटेक्टिभ इक्विपमेन्टहरू चाहिँ सकेसक्दो जतिसम्म छिटो चाहिँ नगरपालिकामा चाहिँ उपलब्ध गराउनु पर्ने र चाहिँ देशैभरिको यो जुन अभावको सिर्जना भएको छ त्यसलाई चाहिँ सुल्झाउनु पर्ने देखिन्छ।
तथ्याङ्क संकलनका हिसाबले पनि स्वास्थ्य कर्मीलाई परिचालन गरेर गलकुट क्षेत्र बाहिरबाट आउनुभएका स्थानीयहरूको तथ्याङ्क संकलनको काम भइरहेको पनि हामीले यस अगाडि नै जानकारी पाइसकेका छौँ। नगरपालिकाले त्यो सर्कुलर गरेको पनि हामी बीचमा घोषणा गरिसकेको छ। यद्यपि अहिलेसम्म गलकुट नगर क्षेत्रभित्र सेल्फ क्वारेन्टाइन अथवा होम क्वारेन्टाइनमा बसिरहेका संख्या र बाहिरबाट भित्रिएको संख्या त्यस्तो तथ्याङ्क आइसकेको अवस्था छ अथवा तथ्याङ्क संकलनकै क्रममा छौं?
त्यो संकलन अन्तिम अवस्थामा पुगिसकेको छ। एक दुईवटा ओडाहरूबाट मात्रै त्यो आइ नआइसकेको अवस्था हो। अब त्यो एक दुईवटा ओडाबाट एक दुईवटा ठाउँहरूबाट एक दुईजना स्वास्थ्य हामीले चाहिँ स्वास्थ्य स्वयंसेविकाहरूलाई लगाएर चाहिँ यो कार्य उहाँहरूबाट चाहिँ सहयोग मागेका थियौँ र एक दुईवटा ठाउँहरू मात्रै बाँकी छ। त्यसपछि चाहिँ फाइनल लिस्ट अब तयार हुने क्रममा छ।
स्थानीय स्तरमा मैले स्वास्थ्य स्वयंसेविकासँग पनि थोरै कुराकानी गर्ने जमर्को गरेको थिएँ। उहाँहरूसँगको अप्ठ्यारो र सहज वातावरण के छ भन्ने जानकारीमा विशेष गरी स्थानीय स्तरमा भएका तर काठमाडौँ पोखरा लगायत तराई क्षेत्रबाट आएका स्थानीयहरूले स्वयं उहाँहरूकै घरमा पुगेर तथ्याङ्क संकलन गर्ने क्रममा नाम नभनिदिने, एक घरको तथ्याङ्क संकलन अर्को घरबाट गर्नुपर्ने, त्यो घरबाट जानकारी नपाइने अवस्था भयो, तसर्थ हामीले सही सूचना संकलनमा पनि हामीलाई असहज छ पनि भन्नुभएको थियो। त्यस्तो अवस्था गलकुट नगरपालिका क्षेत्रभित्र अलिक व्यापक रूपमा भएको अथवा एक दुई ठाउँमा मात्र त्यस्तो समस्या सिर्जना भएको छ?
हजुर, त्यस्तो समस्या केही ठाउँमा चाहिँ भएको छ, तर चाहिँ यो समस्याको लागि चाहिँ यो हामी मात्रै चाहेर, स्वास्थ्य कर्मीले, महिला स्वास्थ्य स्वयंसेविकाले, नगरपालिकाले मात्रै चाहेर चाहिँ यो जुन संक्रमण छ, यसको जुन महामारी छ, यसलाई रोक्न सकिँदैन। यसको लागि चाहिँ सर्वसाधारणको, जनसमुदायको चाहिँ पूर्ण रूपमा चाहिँ सहयोग चाहिन्छ र चाहिँ यदि त्यस्तो सहयोग चाहिँ गर्नु भएन, कसै कसैले चाहिँ त्यस्तो सहयोग देखाउने इच्छा राख्नु भएन अथवा चाहिँ असहयोग गर्नुभयो भने चाहिँ वडा स्तरबाट, नगरपालिका स्तरबाट जुन प्रचलित कानुन छ त्यही कानुन बमोजिम चाहिँ नै कारवाही गरिने भनेर चाहिँ निर्णय पनि भइसकेको छ। त्यसै कारणले हामीलाई आशा छ उहाँहरू जनमानसले चाहिँ यो कुरा बुझेर चाहिँ सहयोग दिनुहुनेछ भन्ने, र चाहिँ जसले सहयोग गर्नु हुँदैन, जसले असहयोग गर्नुहुन्छ त्यसको लागि चाहिँ प्रचलित कानुन बमोजिम चाहिँ कारवाही प्रक्रिया अगाडि बढाइने भनेर नै नगरपालिकाले निर्णय गरिसकेको अवस्था भएकोले सायद सबैले सहयोग गर्नुहुन्छ भन्ने चाहिँ मैले आशा राखेको छु।
विशेष गरी स्वास्थ्य कर्मीहरूको सुरक्षालाई मध्यनजर गरी भर्खर मात्रै प्राप्त जानकारी अनुसार बागलुङबाट सेनिटाइजर उपलब्ध गराउनका लागि गलकुट नगरपालिकाको गाडी बागलुङ पुगेको र त्यहाँ सेनिटाइजरको व्यवस्थापनका लागि पनि तयारी भइरहेको भनेर पनि नगरपालिकाले भर्खरै जानकारी दिएको छ। यद्यपि यी सबै सामग्रीहरूको व्यवस्थापन सँगसँगै आम मानिसमा यो चेतना हुँदाहुँदै पनि अटेरी गरिरहेका छन्। प्रहरी प्रशासनले पनि भनिरहेको छ बागलुङ जिल्लामा सेना परिचालनको विषय पनि एकातर्फ विषयको रूपमा बनिरहेको छ तर कानूनको चरण अलिक फरक देखिएको छ। लकडाउन गरेको तेस्रो दिनसम्म पनि मानिस बाहिर निस्किनुलाई एउटा स्वास्थ्य कर्मी चिकित्सकको हिसाबले तपाईँ के भन्नुहुन्छ?
यो हाम्रो समाजको जनचेतना अलिकति कम भइराखेको नै, स्वास्थ्य चेतना अलिकति कम नै हो र चाहिँ अहिलेसम्म यो गाउँठाउँ भएको भएर होला, सहरको एरियामा चाहिँ प्रहरीले पनि अलिक ठुलै एक्सन मजाले लिइराखेको छ, तर यो गाउँठाउँमा वरिपरि अलिकति गस्तीहरू चाहिँ कम भएको मैले मानेको छु। तर यो प्रहरीले मात्रै रोकेर, प्रहरी नभनिकन चाहिँ हामी नबस्ने, घरमै नबस्ने त्यस्तो चाहिँ गर्नु हुँदैन, त्यस्तो गर्ने अवस्था पनि होइन। यो अलिकति सिरियस भएर जान सक्ने अवस्था हो। यद्यपि अहिलेसम्म हामी अलिकति सुरक्षित नै फिल गरिरहेका छौँ, तर चाहिँ एक दुई हप्ताको समय कस्तो हुन्छ भन्ने चाहिँ नेपालको एकदम क्रुसियल पिरियड हो। यो एक दुई हप्ताको समयले नै यो हाम्रो देशको स्वास्थ्य स्थिति र चाहिँ स्वास्थ्यको अवस्था कस्तो हुनेछ, यहाँको जनताहरूको चाहिँ भविष्य कस्तो हुनेछ भनेर यही एक दुई हप्ताको समयले नै जनाउने हुन्छ। त्यसै कारणले कम्तीमा पनि यो लकडाउन अहिलेको जुन एक हप्ता छ, जुन यो बढ्न पनि सक्छ, 14 दिन 21 दिन कति पुग्न सक्छ, यो समय एटलिस्ट जनताहरू जो हुनुहुन्छ भित्र बसिरहनु भएको छ उहाँहरूको लागि चाहिँ मेरो धेरै नै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। र चाहिँ जो बाहिर निस्किनु भएको छ, अटेरी गरिरहनु भएको छ, सरकारलाई सहयोग गरिरहनु भएको छैन, उहाँहरूलाई पनि मैले भन्न सक्ने त अनुरोध नै हो, कृपया यसरी बाहिर चाहिँ धेरै ननिस्किनु होला। सकेसम्म चाहिँ अत्यावश्यक अवस्थाको लागि मात्रै बाहिर निस्किने र चाहिँ सकेसम्म घरभित्रै बसिदिने गर्नुहोला भन्न चाहन्छु।
हुन्छ, जाँदा जाँदै यो कोरोना भाइरसबाट बच्नका लागि के कुराहरू अपनाउन सकिन्छ र समग्र गलकोट क्षेत्रका स्थानीयलाई तपाईँ अन्त्यमा के भन्न चाहनुहुन्छ?
हजुर, अब अन्त्यको अन्त्यमा भन्नुपर्दा चाहिँ यो कोरोना भाइरसले जुन महामारी रूप लिइरहेको छ, यो हामी अरू देश विकसित राष्ट्रहरूमा चाहिँ एकदम धेरै नै ठुलो आक्रामक रूपमा गइरहेको छ, तर हाम्रो देशमा चाहिँ हामी सुरुवाती अवस्थामा नै छौँ। विकसित राष्ट्रहरू जस्तै इटली, अमेरिका, यिनी राष्ट्रहरू भनेको 2-3 हप्ता मात्रै अगाडि भनेको चाहिँ हाम्रो देशको अवस्थामा जस्तै थिए। उनीहरूमा पनि 2-3 जना मात्रै संक्रमित थिए, होइन, त्यो बेलामा पनि राष्ट्रले चाहिँ तपाईँहरू भित्रै बसिदिनुहोस्, बाहिर धेरै ननिस्किनुहोस् भनेको अवस्था थियो, तर त्यहाँको जनताहरूले चाहिँ अटेरी गरेका थिए र त्यसै कारणले चाहिँ अहिले इटलीले चाहिँ कस्तो अवस्था भोगिरहनु परिरहेको छ, दिनमै 7-8 सय जनाको मृत्यु हुने गरिरहेको छ विगत एक हप्तादेखि। अब यस्तो अवस्था चाहिँ कृपया यस्तो अवस्था नआओस् हाम्रो देशमा, त्यसको लागि बिन्ती र चाहिँ कृपया सहित म सम्पूर्ण जनताहरूलाई चाहिँ भित्रै बसिदिनुहोस् अहिलेको अवस्थामा, र चाहिँ जुन कोरोना भाइरसबाट बच्ने उपायहरू जसरी यो फोन गर्दाखेरि चाहिँ सिआरबिटी रिङटोनहरूमा पनि आइरहेको छ, सम्पूर्ण एसएमहरूबाट आइरहेको छ, जसरी जे जे कुराहरू चाहिँ भनिएको छ त्यसलाई चाहिँ पूर्णतया रूपमा चाहिँ पालना गरिदिनुहोस्। त्यसो गर्नुभयो भने चाहिँ हामी यो महामारीबाट चाहिँ हाम्रो देशमा चाहिँ कम्तीमा बच्न सकिन्छ भन्न चाहन्छु।
हुन्छ, समय र संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हस् धन्यवाद।
कार्यक्रम कोरोनाको कहरमा हामीले विशेष गरी गलकुट नगरपालिका क्षेत्रभित्र स्वास्थ्य कर्मीहरूको अवस्था, गलकुट नगरपालिकाभित्रको तथ्याङ्क संकलन र अवस्थाको बारेमा हामीले कुराकानी गरेका थियौं गलकुट प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर अरूण गौतमसँग। कार्यक्रम हेलो गलकुटको यो विशेष बसाईमा आज हामीले कोरोना भाइरस कोविड-19 संक्रमण रोकथाम र नियन्त्रणका लागि आम स्थानीयवासीले के गर्नुपर्छ, तपाईँले के गर्नुपर्छ र मैले के गर्नुपर्छ, हामी आफै के गर्न सक्यो भने यो भाइरसबाट बच्न सक्छौं, महामारीको रूपमा फैलिएको भाइरसकै कारणले अहिले देश पुरै आक्रान्त बनिरहेको छ हामीले भन्ने गर्थ्यौं, यसभन्दा अगाडि विभिन्न विश्वयुद्धहरू भए भन्ने गरेका थियौं, यद्यपि यो अहिलेको भाइरसले पनि युद्धको रूप भन्दा पनि ठूलो रूप लिइरहेको छ, यद्यपि कति बेला कहाँ कोसँग संक्रमण सर्छ, सरिसकेपछि अवस्था के हुन्छ भन्ने जानकारी तपाईँ हामीले आकलन गर्न सक्ने भन्दा पनि धेरै माथि पुगेको छ। तसर्थ घर बाहिर अनावश्यक रूपमा ग्रुपमा हिँडिदिने अझ बढी म यहाँहरूलाई के निवेदन गर्न चाहन्छु सामुदायिक रेडियो गलकुटको तर्फबाट भने, लकडाउनको अवस्थामा घरबाट निस्किनु भनेको अप्रत्यक्ष रूपमा तपाईँ मर्दै हुनुहुन्छ, तसर्थ तपाईँ घरबाट ननिस्किनुहोस्, तपाईँ आफू बाँच्नका लागि घरभित्र बस्नुहोस् भन्ने सन्देश हो। यद्यपि घुमाउरो भाषामा तपाईँ घर बाहिर निस्किन पाउनुहुन्न, निस्किनु हुँदैन भने पनि त्यसको सात्विक अर्थ त्यो लाग्दछ। तसर्थ आफू सचेत हुनका लागि, आफ्नो परिवार सचेत हुनका लागि र समग्र आफू र आफ्नो परिवार बाँच्नका लागि र आफ्नो जिम्मेवारी वहन गर्नका लागि, जिम्मेवार नागरिकको दायित्व पूरा गर्नका लागि सबैभन्दा पहिला आफू जिम्मेवार नागरिक बन्नका लागि घरभित्रै बसौं र सुरक्षित हुने सावधानी अपनाउन पनि म आग्रह गर्दछु। विभिन्न संचार माध्यम अनलाइन मिडियाहरूले भनेको छ तपाईँ यदि घरबाट बाहिर निस्किनु भएको छ भने पनि एक्लै जानुहोस्, समूहमा नहिँड्नुहोस्, अनावश्यक रूपमा नजानुहोस्, अत्यावश्यक कामले हो भने पनि एक्लै यात्रा गर्नुहोस् भनेको छ, त्यसको लागि चस्मा र मास्क लगाउनुहोस् भनेको छ। तपाईँ हामीले बुझिरहेका छौँ त्यो सँगसँगै अधिकतम 5 भन्दा बढी, अधिकतम 10 भन्दा बढी भन्ने विभिन्न यस अगाडिको चरणमा पनि सूचनाहरू प्रकाशन भए, ती सूचनालाई आधार मानेर हामी 5 त हुने, अब यहाँभन्दा 6 भयो भने पो संक्रमण बढ्छ, 5 त के गर्छ र यो आशयको जवाफहरू हामीले पनि अनुगमनको क्रममा पाएका छौँ। हामीलाई पनि तपाईँको स्वास्थ्यप्रति तपाईँ आफू जिम्मेवार सँगसँगै हामीलाई हाम्रो स्वास्थ्यसँगै तपाईँको स्वास्थ्य स्वस्थ लाभको पनि कामना गर्न चाहन्छौँ। तसर्थ आफ्नो स्वास्थ्यप्रति खेलवाड नगर्नुहोस्। सामान्य अरू रोगहरू जस्तै झाडा पखाला हैजा जस्तो रोग कोरोना भाइरस होइन, तसर्थ तपाईँ आफू जिम्मेवार बन्नै पर्छ, आफ्नो जिम्मेवारी वहन गर्नै पर्ने हुन्छ। अहिलेसम्मको पछिल्लो तथ्याङ्क अनुसार विश्वभरबाट करिब 21,000 भन्दा बढीको ज्यान गइसकेको छ। यो क्रम सामान्य हिसाबले सोच्ने हो भने 21,000 मानिसको ज्यान जानु भनेको चान्ने चुन्ने विषय होइन। तसर्थ तपाईँ हामी पनि के विषयमा सजग र सचेत बन्नुपर्ने आवश्यकता छ भने, अहिलेको सन्दर्भमा तपाईँ हामीले सामान्य सावधानी नअपनाउँदै गर्दाखेरि, सामान्य सावधानीबाट टाढा रहँदै गर्दाखेरि भोलि गम्भीर प्रकृतिको दुर्घटना हुन सक्छ। तपाईँ हाम्रा आफन्तहरू, तपाईँ हामीले नै खेलवाड गर्दै गर्दा जीवनको अन्तिम सासम्म पुग्दै गर्दा, जब हामी हाम्रो जीवन रहँदैन नरहेको अवस्थामा पनि आफ्नो आफन्तले तपाईँ हामीलाई छुन समेत पाउनुहुने छैन, तपाईँ हाम्रो हात समाएर सुमसुम्याउन पाउनुहुने छैन र पनि तपाईँ हामीले किन अटेरी गरिरहेका छौँ भनेर एकपटक आफूले आफूलाई सुमूल्याङ्कन गरौँ। सो रूपमा आफूले आफूलाई हामी के गर्दैछौँ, हाम्रो स्वास्थ्यप्रति कति जिम्मेवार छौँ भनेर आफूले आफूलाई मूल्याङ्कन गर्न सक्यौँ भने कोरोना भाइरसलाई हामीले हाम्रो आत्मबल बढाएरै जित्न सक्छौँ। तसर्थ आफू सावधानी र सचेत बन्ने विषयमा सबैभन्दा पहिला केन्द्रित हुनु आवश्यक छ। हामीले सामान्यतया सेनिटाइजरको प्रयोग गर्ने, मास्कको प्रयोग गर्ने, त्यस सँगसँगै हामीलाई केही संक्रमण देखियो भने गलगुट नगरपालिकाले स्थापना गरेको हेलो डाक्टर कार्यक्रममा फोन गरेर पनि त्यो तयारी गर्न सक्छौ, प्रारम्भिक जानकारी लिन सक्छौ। यदि त्यस्ता जानकारी लिन सकिएन भने हामीलाई संक्रमणबाट बच्न निकै कठिन महसुस हुन सक्छ। तसर्थ अहिलेसम्म कोरोना भाइरसको संक्रमणकै कारणले 21,191 जनाको मृत्यु भएको छ। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका 198 देशमा पुगेको छ। हाम्रो देशमा पनि त्यो संख्या देखिएको छ। त्यस सँगसँगै फैलिँदो संक्रमणकै कारण मृतकको संख्या पनि बढ़िरहेको छ भने कोरोना भाइरसकै संक्रमणबाट ज्यान गुमाउनेको संख्या 21,191 पुगेको हो। त्यस्तै 4,68,666 जनामा संक्रमण पुष्टि भएको छ भने कोरोनाको संक्रमण भएका मध्ये 1,14,218 जनाले स्वास्थ्य लाभ लिएर फर्किसकेका छन्। अस्पतालबाट उपचार सफल भएको छ भने संक्रमणको दर घटेको चीनमा पनि विगत 24 घण्टाको अवधिमा 67 जना नयाँ संक्रमित फेला परेको नयाँ तथ्याङ्क सार्वजनिक भएको छ। त्यसै कोरोनाको संक्रमणका कारणले 6 जनाले ज्यान गुमाएका छन्। चीनमा मृत्यु हुनेको संख्या 3,287 पुगेको छ। त्यसै गरी इटालीमा 6,668 संक्रमितको मृत्यु भएको पनि जानकारी प्राप्त भएको छ। अहिलेसम्म इटालीमा कोरोना भाइरसकै कारण ज्यान गुमाउनुको संख्या 7,503 जना पुगेको छ। अमेरिकामा पनि कोरोना भाइरसको संक्रमण फैलिँदो अवस्थामा छ। नयाँ संक्रमित संख्या 155 जनाको अमेरिकामा पनि मृत्यु भएको खबर प्राप्त भएको छ। त्यस सँगसँगै अमेरिकामा पनि कोरोनाको ज्यान गुमाउनेको संख्या 935 पुगेको छ। पछिल्लो तथ्याङ्क हो भने 65,797 जना संक्रमित देखिएका छन्। र पछिल्लो समय इटाली र चीन, अमेरिका सँगसँगै स्पेनमा पनि संक्रमितको संख्या अत्याधिक बढ़ेको छ। अहिलेसम्म संक्रमितको संख्या 49,515 पुगेको छ भने नयाँ 656 जनाले ज्यान गुमाएका छन्। मृतकको संख्या 3,647 पुगेको छ। तसर्थ समयमै हामीले रोकथामका लागि प्रयास गर्यौं भने हामीले कोरोना भाइरसलाई जित्न सक्छौ, अन्यथा तपाईँ हामीलाई कोरोना भाइरसले जित्न सक्छ। तसर्थ सचेत बन्न आवश्यक छ। कोरोना भाइरस नयाँ प्रजातिको भाइरस हो, त्यसैले सचेत बन्नु, सावधानी अप्नाउनु नै सबैभन्दा ठूलो उपाय हो। अमेरिकाले यस अगाडि पनि भनेको छ, भ्याक्सिन बनाउनको लागि करिब 1 वर्ष लाग्न सक्छ। 1 वर्षसम्म महामारीको रूपमा रह्यो भने तपाईँ हाम्रो अवस्था के होला, एकपटक कल्पना गर्नुहोस् र आफ्नो स्वास्थ्य सुरक्षित बनाउनको लागि सावधानी अपनाउनुहोस् भन्न चाहन्छौ। कार्यक्रमको यो बसाइबाट यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ। त्योभन्दा बढी आग्रह गर्न चाहन्छौ, धन्यवाद सँगै यहाँहरू बीचमा आग्रह गर्न चाहन्छौ, किनकि तपाईँको स्वास्थ्य सुरक्षित हुनका लागि पनि तपाईँले सावधानी अप्नाउनु अति नै आवश्यक छ। तपाईँले नसोच्नुहोस् म स्वस्थ छु, बाहिर हिँड्दैमा केही हुँदैन, मलाई केही भएको छैन, यी 3 चिजबाट टाढा रहनुहोस्। तपाईँ भ्रममा हुन सक्नुहुन्छ, तसर्थ तपाईँको स्वास्थ्य पनि जोखिममा हुन सक्छ। तपाईँ घरमै बस्नुहोस्, स्वस्थ रहनुहोस्, पौष्टिक आहार खाने गर्नुहोस्। विशेष गरी एक व्यक्तिदेखि अर्को व्यक्तिसँग घुलमिल नहुनुहोस्। आज गाउँघरमा बसेर रमाइलो गर्ने, विभिन्न भोज भतेरका कार्यक्रम गर्ने त्यस्ता कार्यक्रम तत्काल अविलम्बै बन्द गर्नुहोस्। र खोलामा माछा मार्न जानेहरूको संख्या अत्याधिक भएको पनि विभिन्न समयमा हामीलाई समाचार प्राप्त भएको छ। तसर्थ त्यस्ता कार्यक्रमबाट पनि तपाईँ टाढा रहनका लागि पनि म हार्दिक अनुरोध पनि गर्न चाहन्छु, विन्ती पनि गर्न चाहन्छु। तपाईँ बीच तपाईँको स्वस्थ रहँदा हामीलाई पनि सहज हुन्छ र तपाईँको ठाउँमा त्यस्ता खालका बिरामीहरू हुनुहुन्छ भने हेलो डाक्टर भन्ने कार्यक्रम गलकुट नगरपालिकाले सञ्चालन गरेको छ। त्यो कार्यक्रममा तपाईँले प्रत्यक्ष फोन गरेर पनि आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ। गलकुट नगरपालिकाले त्यस्तो खालको कार्यक्रम तयारी गर्नका लागि सामान्य अवस्थामा अस्पताल नजाने र घरबाटै आफ्नो स्वास्थ्यको बारेमा जानकारी लिने गरिकन हेलो डाक्टर कार्यक्रम सञ्चालन गरेको हो। हेलो डाक्टरमा तपाईँलाई जानकारी लिन मन लागेमा गलकुट प्राथमिक स्वास्थ्य केन्द्रको मोबाइल नम्बर 9849925772 तपाईँले डाक्टर अरूण गौतमसँग कुराकानी गर्न सक्नुहुन्छ, जानकारी लिन सक्नुहुन्छ। त्यसै गरी आरोग्य अस्पतालमा तपाईँले फोन गर्न चाहनुहुन्छ भने 9849925773 तपाईँले फोन गर्नुभयो भने आरोग्य अस्पतालबाट तपाईँको स्वास्थ्यको बारेमा जानकारी प्राप्त गर्न सक्नुहुन्छ। त्यसै गरी इमर्जेन्सी पोलिक्लिनिक प्राइभेट लिमिटेडमा तपाईँले फोन गर्न चाहनुहुन्छ र आफ्नो स्वास्थ्यको बारेमा जानकारी लिन चाहनुहुन्छ, डाक्टर नवीन परियारसँग कन्सल्ट गर्न चाहनुहुन्छ भने 98495288 तपाईँले फोन गर्नुभयो भने तपाईँको स्वास्थ्यको बारेमा प्रारम्भिक जानकारी पाउन सक्नुहुन्छ। जटिल अवस्थामा अस्पताल जाउँ, सामान्य अवस्थामा अस्पताल जान छोडौं र भिडभाड नगरौं, अनावश्यक रूपमा हिँडुल नगरौं। यो जानकारी सँगै कार्यक्रमको व्यवसायबाट प्रविधि संयोजनकी मित्र सरिता खत्रीप्रति विशेष आभार व्यक्त गर्दै आवाजबाट म घनश्याम गौतम पनि आज्ञा चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि रेडियो गलगुट सुन्दै गर्नुहोस्। सबैभन्दा पहिला तपाईँ सजग बन्नुहोस्, सचेत बन्नुहोस्, सावधानी अपनाउनुहोस्। नमस्कार।